نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. سورة البقرة آیت نمبر 8 سے ہم شروع کر چکے ہیں منافقین کا تذکرہ. تھوڑی سی سوال جواب میں آپ کی ریویژن کروانا چاہوں گی. یہ بتائیے کہ سورۃ بقرہ کے آغاز میں ہم نے ہدایت کے اعتبار سے کتنے گروہوں کا تذکرہ دیکھا؟ جی تین لوگوں کا. سب سے پہلے لوگ کون ہیں؟ ہدل للمتقین. سیکنڈ درجہ کافرون. منافقوں کا نام آیا قرآن میں؟ نہیں آیا. کیوں نہیں آیا؟ وہ چونکہ ابھی شروع کا دور تھا، اگر ایک دم نام لے کے کہہ دیا جائے یہ منافق وہ تو گھبرا جاتے، تو ان کو علامتوں سے پہچاننے کے لیے کہا گیا. دوسری کیا حکمت تھی بھلا؟ جی شاباش، ہر دور کے لوگوں کے لیے اوپن کر دیا، ورنہ ہم نے کہنا تھا یہ مکہ کے منافقوں کی باتیں ہو رہی ہیں، یہ ہے وہ ہے. اچھا یہ بتائیے کہ اللہ تعالیٰ نے یہ جو بات ان کی کھولی ہے کہ یقولو، یعنی واحد کے ساتھ آگے جمع کا صیغہ آ گیا، اس میں کیا حکمت ہے؟ دیکھیے منافق کا سب سے بڑا مسئلہ پتا کیا ہے؟ آپ آج ایک لفظ لکھ لیں، کل نہیں بولا میں نے، ہم انہیں کے اوپر تھوڑا سا مزید غور و فکر کرتے ہیں. آپ دیکھیے کہ یہاں ہم در پردہ منافقین کا تذکرہ پڑھ رہے ہیں. در پردہ کیوں کہا میں نے؟ اس لیے کہ کھل کے نہیں کہا گیا. اسلام کا یہ بڑا خوبصورت اصول ہے کہ دوسرے کو شرمندہ نہیں کرو. آج ہمارے یہاں بعض دفعہ دین کی تبلیغ کے نام پہ شرمندہ کر دیا جاتا ہے یا اس کی بے عزتی کر دی جاتی ہے، اور پھر اس کے بعد اگلا تو اپنا کان بند کر لے گا نا کہ مجھے اس چیز کی ضرورت نہیں ہے. لیکن ہم پیچھے دیکھ رہے تھے کہ جب یہ آیات اتر رہی تھی اس وقت وہاں کیا حالات ہوتے تھے. منافق ہمیشہ اپنی نشانیوں سے پہچانا جاتا ہے. اللہ تعالیٰ نے یہاں ان کی یہ بات بتا کر ہم سب کو بتا دیا کہ منافق کا معاملہ کیا ہوتا ہے، کہ وہ اپنے آپ کو ہمیشہ دوسروں کی نظروں میں سچا رکھنا چاہتا ہے. یقول، آپ اس پورے رکوع میں دیکھیں گے تین دفعہ قول کا ذکر ہے، کہتے ہیں، کہنا چاہیے، ہمیں یہ ہے وہ ہے، کہیں دھوکے بازی ہے، کہیں کچھ ہے، کیونکہ منافق پیپل پلیزر ہوتا ہے. اس کا دل کیا کہتا ہے؟ کہ لوگ مجھے برا نہ کہیں، بس میں جو بھی ہوں جیسا بھی ہوں بس لوگ مجھے کہ واہ، ان جیسا کوئی نیک کوئی ہو ہی نہیں سکتا. اچھا یہ نیکی تو کوئی نہیں کر رہے. ہاں نہیں، اصل میں ان جیسا مجبور کوئی نہیں ہے. اچھا اور کیا ہے؟ منافق کا دل کیا کرتا ہے؟ کہ لوگ ہمیشہ ہر خوبی کی چیز پہ میرا نام رکھ دیں، کہ بس یہ میں جو نا اصل میں میرے میں مجھے موقع مل گیا نا تو پھر تو پتہ نہیں میں نے کیا کر دینا، یہ تو شکر کریں کہ ابھی مجھے موقع نہیں ملا. اور اس طرح کی جو کیفیت ہے، پھر آپ دیکھیں یہاں لفظ ہم نے دیکھا کہ یخادعون اور یخدعون، دونوں کا فرق کیا ہے؟ یہ بات ہو گئی. پہلے کیا کہا؟ یخادعون اللہ، اور پھر کیا کہا؟ یخدعون. جی اب آپ سب بھی کھڑے ہاتھ کر سکتے ہیں، ہاتھ فرق ہے جی، آپ بتائیے. شاباش. یخادعون میں کوشش کرنا، باب مفعلہ میں ٹرائنگ ہوتا ہے، دے آر اسٹل ٹرائنگ ٹو ڈو دس، لیکن اللہ کو وہ دے نہیں سکتے، اس لیے یخادعون. اب دیکھیے قرآن کے ان لفظوں پہ اگر آپ غور کر لیں تو آپ کو کوئی اپنے غم یاد رہیں گے. لفظ یخادعون پہلے آیا ہے، بعد میں یخدعون، اب آپ پڑھتے ہوئے ایک دم دونوں کو ایک ہی کر دیں تو ترجمہ کتنا فرق ہوگا. اچھا چلیے ذرا آپ آیت پہ نظر رکھیے، میں آپ سے ایک اور سوال پوچھ لیتی ہوں. اگر اس آیت کو میں ایسے پڑھ دوں، مثلا یخادعون اللہ کی جگہ لکھ بول دوں یخدعون اللہ، تو کیا معنی ہو گیا؟ جی دیکھیے کتنا بڑا میرے منہ سے جھوٹ نکل گیا. نعوذ باللہ، کون ہے جو اللہ کو دھوکہ دے؟ اب آپ مجھے بتائیے کیا تجوید اور ساتھ ترجمہ ملا ہوا ہے آپس میں، اور تفسیر ملی بھی ہے، اور گرامر ساتھ ہے؟ یہ ایک لڑی کے اندر چار چیزیں ہوتی ہیں، گرامر، تجوید، ترجمہ اور تفسیر، پھر آپ کو قرآن کا فہم آتا ہے. اگر لفظ یخادعون کو یخدعون کہہ دیا تو نعوذ باللہ ہم نے ہار مان لی کہ یہ تو اتنے اسٹرانگ نکلے کہ انہوں نے اللہ کو بھی دھوکے میں ڈال دیا. نہیں، اللہ کو دھوکہ دینے کی کوششیں بڑی کرتے ہیں. چلیے نیکسٹ کوسچن، یخادعون اللہ سے پھر یہاں کیا مراد ہے؟ کیا کوئی اللہ کو دھوکہ دے سکتا ہے؟ ایک جملہ بولا تھا آپ کے لیے، یخادعون رسول اللہ، اللہ کے رسول کو دھوکہ دینے کی کوششیں کر رہے تھے. والذین آمنوا، اور ایمان والوں کو، وما یخدعون الا انفسهم، اس سے کیا پتہ چل رہا ہے؟ دیکھیے یہاں لفظ ہے یخدعون، کہ اصل میں دے آر ٹریپڈ بائی دیم سیلفز، یہ اپنے ہاتھوں خود ہی آئے، جس کو آپ کہتے ہیں نا کہ جو کسی کے لیے کنواں کھودتا ہے وہ خود اسی میں گر جاتا ہے. اس سے کیا پتہ چلتا ہے کہ منافق خود دھوکے میں آتا ہے. سوال پیدا ہوتا ہے خود کو دھوکہ کیا دیا پھر انہوں نے؟ بالکل لفظوں میں ڈوبے ہیں. دیکھیے ادھر ادھر نہ جائیں، آپ کی نظریں قرآن کے پارے پہ ہوں گی تو میری باتیں سمجھ آئیں گی، ورنہ آپ کہیں گے بہت مشکل باتیں ہو رہی ہیں. آپ نے اس دفعہ پارے سے نظر ادھر ادھر نہیں کرنی، باقی تفصیلات آپ کے پاس بہت ہیں، میں آپ کو بعد میں پھر کہہ سکتی ہوں، کہیں سے بھی سن لیں گے، لیکن اس وقت آپ اپنی دوستی کریں اس قرآن کی روح کو سمجھنے میں. وَمَا يَخْدَعُونَ، اور نہیں وہ دھوکہ دیتے، اللہ انفسا، مگر اپنے آپ کو. سوال پیدا ہوتا ہے کہ منافق دینے کی کوشش کر رہا تھا اللہ کو اور ایمان والوں کو، دوسرے لفظوں میں رسول اللہ کو اور صحابہ کو، لیکن خود دھوکے میں اپنے پڑ گیا. کیا دھوکہ تھا منافق اپنے لیے؟ دماغ کھولیں، آپ سب اپنے ذہن کو خود کھولیں گے تو پھر آپ جواب دیں گے. جی دیکھیے، میں آپ کو اس کی مثال سمجھاتی ہوں. آپ سمجھتے ہیں کہ آپ نے ٹکٹ کنفرم کروا لی تھی، تیاری کر کے آپ ایئرپورٹ پہنچ گئے، آپ خوش خیالمی میں تھے کہ بس میں نے وہ وہاں کلک کیا تھا، انہوں نے کہا تھا آپ کی ٹکٹ ہم ریزرو کر دیتے ہیں، 12 گھنٹے کے اندر پے کر دیں تو دے دیں گے. آپ کہتے ہیں میں نے کر دی ہوئی ہے، مجھے پتا میرے نام پہ آ گئی تھی ایک ٹکٹ. ایئرپورٹ پہ گئے، وہ کہتے ہیں جی آپ کی تو ٹکٹ ہی کوئی نہیں. کیوں؟ وہ کہتے ہیں وہ تو ایکسپائر ہو گئی تھی، آپ نے پے نہیں کیا. او ہو، آپ کیا کریں، دو ہی صورت ہے، یا تو چھٹی کریں یا آئیں تو وہ پیسے دیں. وہ پیسے کتنے؟ پہلے 5,000 کی تھی، یہاں 8,000 کی ہے. کس کو دھوکا ہوا اس بات کا؟ اس بندے نے اوور ایسٹیمیٹ کیا. منافق کا دھوکا کیا ہے؟ وہ یہ سوچ رہا ہے کہ میرا نام رجسٹرڈ ہو گیا اللہ اور اس کے رسول کے دفتروں میں، اور میں دنیا میں مسلمانوں کی تلواروں سے، جزیے سے بچ گیا ہوں، لیکن نہیں بچا. اور سب سے بڑی بات ہے، منافق نے یہ سوچا کلمہ پڑھ کے رکھا ہوا ہے، لا الہ الا اللہ، جب دیکھنا کوئی عذاب کا موقع آئے گا یہ میرے آگے آ جائے گا اور مجھے بچا لے گا. وہاں جا کے پتہ چلے گا کہ وما یخدعون الا انفسهم. اور ابن عباس رضی اللہ عنہ کہتے ہیں سب سے بڑا ان کے ساتھ دھوکہ کیا ہوگا؟ قیامت کے دن اللہ سبحانہ تعالیٰ ایسے لوگوں کو قیامت کے دن جمع کریں گے، پھر ایک آواز آئے گی، اللہ سب کو کہتے چلے جاؤ جنت میں، کوئی بات نہیں میں معاف کرتا ہوں. پہلے تو ان کو اپنے کانوں پہ یقین نہیں آئے گا، اچھا ہمیں بلایا ہے. پھر اس کے بعد کہیں گے چلو دوڑو، یہ بھاگیں گے بھاگیں گے، جنت کے پاس جائیں گے نا، بالکل جب یہ جنت کے دروازے میں داخل ہونے لگیں گے نا تو اللہ تعالیٰ جنت کے دروازے بند کروا دے گا. وما یخدعون الا انفسهم. وہاں جا کے پتہ چلے گا کہ غلطی تھی، پیپروں میں کوئی رانگ چیز نکل آئی، کوئی نہ کوئی کمی بیشی تھی جو میری یہاں آ گئی. وما یشعرون، اور شعور ہی نہیں ہے، منافق کو اس بات کا شعور ہی نہیں ہوتا. مجھے ساری علامتوں میں سے سب سے خطرناک یہ علامت لگتی ہے. دیکھیے، آپ کو شعور ہی نہیں کہ آپ زیادہ کھا رہے ہیں تو آپ اوور ویٹ ہو جائیں گے. آپ کو شعور ہی نہیں کہ آپ کو شوگر ہے اور آپ چینی پہ چینی کھا رہے ہیں تو آپ کا گڑبڑ ہوگا معاملہ. آپ کو شعور ہی نہیں کہ آپ کو بلڈ پریشر ہائی ہے پھر آپ نمک کھائی جا رہے ہیں تو آپ کا معاملہ تو بگڑے گا. بالکل اسی طرح سے یاد رکھیے گا، منافق کو یہ پتہ ہی نہیں ہوتا کہ میں منافق ہوں. کیا فرمایا آپ نے؟ ما امینہ الا منافقت، نہیں منافقت سے محفوظ سمجھتا خود کو مگر منافق. بلا خوف الا مومن، اور کوئی خوف نہیں کھاتا نفاق سے مگر ایمان والا. سوال پیدا ہوتا ہے کہ اللہ سبحانہ تعالیٰ نے یہ جو بات کی کہ وما ہم بھی مومنین، اس کو سن کر صحابہ کا کیا حال ہوا تھا؟ ڈر گئے. اس آیت کو سن کے صحابہ ڈر گئے کہ اللہ کہیں ان کے ساتھ ساتھ ہمارے ایمان کی نفی نہ کر دے، اور یہی ڈر ایمان ہے. لکھیے گا، اب میں آپ کو تھوڑا سا نفاق اور ایمان کی کچھ تفصیلات دینا چاہوں گی. آپ دیکھیے، دو درجے کا ایمان ہوتا ہے، ایک عقلی درجے کا اور ایک ہے دلی درجہ. عقل کا درجہ کیا ہے؟ لا الہ الا اللہ محمد رسول اللہ، لا ریب فی، اللہ ایک ہے، رسول ایک ہے، دین اس نے دے دیا، 100% ہمارا اس پر ایمان ہو سکتا ہے، مان لیجئے کوئی شک نہیں. دوسرا درجہ ہوتا ہے ایمان کا دل کا. دل کا درجہ کیا ہے؟ یہ گھٹتا بڑھتا ہے، کبھی اوپر کبھی نیچے. قرآن پڑھیں تو بڑھ جاتا ہے، آپ یوٹیوب پہ غلط نظروں پہ کہیں پڑ گئی چیز تو ایمان نیچے ہونے لگا. جس طرح ایمان کے دو درجے ہیں نا، اسی طرح نفاق کے بھی دو درجے ہیں. ایک نفاق ہوتا ہے عقل کا، بس عقل کے نفاق کو آپ سمجھ لیں جاسوس. اب آگے مثالیں آنے والی، اس لیے میں آپ کو یہ تھوڑا سا یہی بتا دوں تو آسانی ہو جائے گی. نبی صلی اللہ علیہ وسلم کے مدینہ آنے سے پہلے مدینہ کے لوگ جھگڑتے تھے. جنگ بواس با عین علی فا نام کی ایک جنگ 200 سال تک جاری رہی، نسلوں کی نسلیں ختم، آخر تھک گئے تھے. لڑ لڑ کے بھی تو قومیں تھک جاتی ہیں نا. کہا کہ اب کچھ کرو. خیر، الیکشن ہوئے، میں آج کی لینگویج بولوں گی تاکہ آپ کو آج کے کچھ انداز سمجھ آنے لگے. الیکشن ہوئے، عبداللہ بن ابئی جیت گیا، حزب اقتدار پارٹی کا لیڈر عبداللہ بن ابئی جیت گیا. اس کو ملک کا خطاب دے دیا گیا بادشاہ، اور اس کا تخت تک بنا لیا گیا. अब रस्म होनी थी ताजपोशी की, जिसको आप कहते हैं कि आके उन्होंने ओथ लेना था और उनको सबके सामने लेके आना था। इतने में नबी सल्लल्लाहु अलैहि वसल्लम की मदीना में जब आमद हुई तो उस वक्त लोगों की तवज्जो जो थी वो अब्दुल्ला बिन उबई से उठकर नबी पर चली गई। क्यों भला? नबी सल्लम अपने साथ क्या पंपन शो लाए थे? जान तो बेचारे बचा के लाए थे, हाथ में कुछ सोना चांदी तो था नहीं। अल्लाह के नबी किरदार लेकर आए थे। अब्दुल्ला बिन उबई को लोगों ने क्यों चूज किया था कि चलो अब कोई और ऑप्शन नहीं है तो अंधों में काना राजा वाली मिसाल। वो चाहते थे बस अब अमन हो, अब अमन हो, हम लड़ना नहीं चाहते, दैट्स इट। और अब्दुल्ला बिन उबई बातें बड़ी खूबसूरत करता था तो लोगों ने सोचा कि हो सकता है ये एक अच्छा लीडर साबित होगा, लीडरशिप क्वालिटीज थी इसमें, तभी तो 300 को उठा के ले गया साथ। खैर नबी सल्लल्लाहु अलैहि वसल्लम जब आए तो लोगों ने आपकी तालीमात के आईने में परख लिया कि हमारी लड़ाइयाँ ख़त्म होंगी तो मोहम्मद रसूलुल्लाह की मायत में आकर होंगी। चुनाचे वही बात हुई जिसका डर था इसको। अब हुआ क्या कि अब्दुल्ला बिन उबई को एक चोट पड़ी। बड़ी अहम बात है ये, ज़रा नोट कीजिएगा। अब क्या हुआ कि मुसलमानों से वो कटा कटा रहने लगा। ग़ज़वे बदर हुई एक साल के बाद, मुसलमानों को अनबिलीवेबल फतह हो गई। अब्दुल्ला बिन उबई के लिए ये बहुत बड़ा चरका था, उसको टॉर्चर लग रहा था ये मेरे साथ हो क्या रहा है। अब है सियासतदान था, पॉलिटिशियंस जो होते हैं ना वो दुखती रग पहचान लेते हैं। कहने लगा कि देखो एक तो मेरी हुकूमत गई और फिर तीसरा उसको जो गम पड़ा ना कि जो उसकी पार्टी के लोग थे ना वो आहिस्ता आहिस्ता करके मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की पार्टी में शामिल होने लग गए, कल तक इसके साथ थे। इसको लगा इलेक्शन में अब जीत के भी हार गया हूँ और अब मेरी हुकूमत भी नहीं रही, अब पार्टी के भी मेरे लोग उधर उधर जा रहे हैं। तो फिर दो बातें थी इसकी नज़र में, लिखिएगा यहाँ से आपको अब अकली निफाक की वजह समझ आएगी। एक इसको ये था कि अब मैं सदर तो नहीं बन सकता ना, तो चलो मैं ऐसा करता हूँ कि मैं मुसलमान होता हूँ, सदर ना बना तो नायब सदर तो बन ही जाऊँगा ना। आपने पाकिस्तान की सियासत में देखा ना कि एक हिस्बे इक्तदार होती है, एक हिस्बे इख्तलाफ होती है, यही दो खेल है ना, एक जीतती है पार्टी दूसरी हारती, पर जो हारने वाले हैं वही आगे आके कहीं ना कहीं मौके पे फिर वो सदर बन जाते हैं, आज ये आगे हैं तो कल वो। इसने सोचा कि मैं जरा आगे बढ़ूं ताकि चलो मुझे मतलब प्रेसिडेंट ना बनाया गया तो वाइस प्रेसिडेंट बना दिया जाएगा। दूसरा इसका मोटिव क्या था कि बाहर रहकर तो मैं किसी को नुकसान नहीं दूंगा, ये इनकी बात में इतना सहर है कि मेरे अपने साथ ही छोड़ रहे हैं मुझे, तो चलो अंदर जाके मैं इनमें फितने डालूंगा। लिहाजा बदर की फतह के बाद ये खुलकर मुसलमान हुआ, लेकिन इसका ईमान कौन सा ईमान था? अकली ईमान नहीं था। ये अंदर से नबी सल्लम आपकी कॉज और आपके इस मिशन में साथी नहीं था। अब करता क्या था? आगे आगे रहता, प्रोटोकॉल मांगता था। नबी सल्लल्लाहु अलैहि वसल्लम जब जुमे के खुतबे के लिए आते, अब नोट कीजिएगा जरा, इमेजिनेशन में जरा कुछ पिक्चर्स लाए ना तो आपको किरदार समझ आते हैं। मस्जिद नबी के दरवाजे पे खड़ा हो जाता। अब जो मस्जिद नबी में आ चुके हैं उनको पता आना है, नबी सल्लम जब खुतबा देने लगते ना फटाफट जाके ना खड़ा हो जाता, लोगो आप तैयार हो जाओ, नबी सल्लम खुतबा देंगे, ये बहुत अच्छी बातें करता है। तो ये क्या बड़ी बात है, यानी कल तक माइक मेरे हाथ में था, कल तक तो मैं मेन स्पीकर था, चलो आप मुझे अनाउंसमेंट्स तो करने दो। ही वॉन्ट टू बी पॉपुलर। नुमाया मुनाफिक का सबसे बड़ा मसला ये कि मेरा नाम किधर है। आप पढ़ेंगे मकामे शौत से जब ये रुखसत हुआ था तो उस वक्त भी इसका यही गम था, सूरह आल इमरान में इसके जुमले मौजूद हैं, मान लेना हमारे लिए क्या है भाई, कोई हमारा भी कोई है मिन अमरीन, कोई हमारे कामों में मशवरे आप मांगते हैं कि नहीं मांगते, ये सब अपनी मर्जी है, जो इनका दिल करता कर देते हैं, हमसे राय नहीं लेते। अच्छा इसी तरह से आप देखिए कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम खुतबा देते ना तो ये बिल्कुल आगे आके बैठता और जहां मौका मिलता ना खड़े होके तो लोगों को शो करता कि मैं नबी सल्लम का खादिम हूं, और मस्जिद नबी के डोर पे कभी खड़ा हो जाता और आके कहता जी के बस ये है, जल्दी आओ नमाज पढ़ो, तुम्हें पता नहीं वक्त हो रहा है भाई, वो तो लोग पहले ही आए, अगर ये कहना है तो बाजार में जाके खड़े हो जाओ, कुछ लोगों दुकानें बंद करो आ जाओ, यानी ये आगे आगे लाता था। अब हुआ क्या कि गजवे उहद का मौका था, सबसे तवील तबसरा कुरान पाक में गजवे उहद पर सूरत आल इमरान में, ये बिल्कुल इसे अगली सूरत में हम पढ़ेंगे। चलिए गजवे बदर के बाद मुसलमान हुआ, उहद के मौके पर 300 लोगों को लेके अलग हो गया, याद है बातें, कोई मुश्किल नहीं है, सब कोई कहीं ना कहीं सुनी हुई याद आनी चाहिए। अब क्या हुआ ओहद खत्म हुई, नबी सल्लल्लाहु अलैहि वसल्लम वापस मस्जिद नबी में है। अब जो बात कहने लगी उसको गौर से सुनिएगा। आज मैं और आप सूरह आले इमरान पढ़ते हैं और वो सारी आयत वाइज गदाउत मिन अहली का तबव्वी मकायद लिल्किताल से लेकर तकरीबन 5-6 रुकू तक एक किस्सा चल रहा है। मेरे आपके लिए वो क्या है? पुराने किस्से। हम कहते हैं इसकी शान नज़ूल में गज़वे उहद है, ये उसके बाद, ये पहले। बट आप इमेजिन करें, ये मस्जिद नबी है, यहाँ नबी सल्लम बैठे हैं, ये यहाँ अब्दुल्ला बिन उबई बैठा है, बिल्कुल आगे आके बैठा है, और वो गज़वे उहद की आयतें नाजिल होनी शुरू हो गई। समझ आ रहे हैं आपको? मेरे आपके लिए ये क्या है? वाकियात हैं। लेकिन जिस जगह गज़वे उहद के फौरन बाद ये सूरत नाजिल हो रही है, उनके लिए तो ये लाइव कमेंट्री थी ना। तो अब्दुल्ला बिन उबई को नहीं समझ आ रहा था कि ये किसकी बातें हो रही हैं। जब उसके सामने गज़वे उहद के ऊपर ये खुतबा शुरू हुआ तो उसका तो रंग बदल गया। खुतबे उसके दौरान जो सबसे आगे था उठा और पांव पटकता हुआ दूसरों को धक्के देता हुआ पीछे चला गया। अभी कुछ लोग आ रहे थे अंदर और ये बाहर निकल रहा, क्यों? बर्दाश्त नहीं कर सका। जब ऐसी बातें उसने दूसरों के सामने की, अल्लाह ने पूरे सूरह आले इमरान में कहीं अब्दुल्ला बिन उबई का नाम नहीं लिया। अल्लाह के नबी ने कभी मिंबर पर खड़े होकर अब्दुल्ला को रुस्वा नहीं किया। बट इसके रवैये ने लोगों को बता दिया कि ये धोखेबाज है, ये है वमा यखदाउना इल्ला अनफुसहुम। यानी मुनाफिकों का मामला किसी से कहना नहीं पड़ता, इसने अपने रवैयों से, अपने पोस्चर से, अपनी बॉडी लैंग्वेज से शो कर दिया कि मैं असल में खुद को धोखा दे रहा हूं। इसीलिए याद रखिए कि उनकी आयतें, उनके बारे में जो आयतें उतरी है, हम पूरे यकीन से कह सकते हैं कि ये आयतें अब्दुल्ला बिन उबई के लिए उतरी। बट आज तो कोई वही नहीं आ रही ना। अब आप सोचेंगे अच्छा जी फिर आज के दौर में भी ऐसे ही है? नहीं, मुझे आपको इजाजत नहीं है किसी को मुनाफिक कहने की, क्योंकि निफाक दिल का जुर्म है। और अल्लाह के नबी ने फरमाया कि तुम किसी के दिल पर ना देखो, जाहिर पे क्यास करो। दूसरी बात आप देखिए कि आप किसी को देख चुके, उसने मुनाफिकाना बात की, आपके दिल में किसी का तसव्वुर आता है, क्या पता अब आप इस वक्त उसके बारे में ये कमेंट देने लगे हैं और इससे जस्ट 10 सेकंड पहले उसने तौबा कर ली होगी घर में निफाक से। तो उसकी तौबा, उसके बावजूद आपका ये जुमला उसके लिए बोलना आपके लिए बवाल बन जाएगी। लिहाजा कभी भी किसी के लिए ना करें। एक काम कर दें बस, इसलाह, तबलीग, लोगों को पहुंचा दें। ऐसे लोगों ने ऐसी बातें कर करा के अपने आप को पीछे कर दिया। फिर अल्लाह ताला ने आगे कहा फी कुलूबी मरदुन, उनके दिलों में बीमारी है। मरज क्या होता है? जिस्म का इत्तेदाल बिगड़ गया। फज़ादहुमुल्लाहु मरदा, जब कोई बीमार अपने आप को बीमार नहीं समझता, बीमारी बढ़ जाती है। वलहुम अज़ाबुन अलीम, उनके लिए दर्दनाक अजाब है। देखिए अलीम लफ्ज को देखिए, मैं आपको इसमें एक छोटी सी फीलिंग देना चाहूंगी। अजाब पे तो बात हुई थी ना, अजाब अजीम पे, मिठास को लेने वाला लफ्ज। अलीम क्या है? अरबी जुबान की साउंड देखिएगा। अब मैं कुछ लफ्ज बोलती हूँ, आप जरा अपने तसव्वुर की आंख से लिख सकें लिख लें, लेकिन जिनमें के सबसे पहले हमने इस वजन में क्या पढ़ा था? अर्रहीम पढ़ा था, बल्कि इससे भी पीछे जाए औज़ बिल्लाह में क्या पढ़ा? शैतानिर्रजीम, देखिए लफ्ज जीम, फिर पढ़ा रहीम, पढ़ा अब क्या अलीम। इसका, इसको अरबी जुबान में कहते हैं फाइल। अरबी जबान के भी ना 9 डिफरेंट बाब है। थोड़ा से आपके पारे आगे चलते जाए इंशाल्लाह आपको इसमें उनके नाम भी लिखा दूंगी। ये जो वजन होता है ना, अलीम, फाइल, रहीम, रजीम, इसमें मुसलसल है। याद है आपको रहीम के मानों में बताया था मुसलसल रहम करने वाला। रहमान, ये हाथ के साथ देखें, रहमान ऊपर उठ रहा है ना, जोश है, और रहीम ऐसे। तो अलीम के कंटिन्यूस अजाब, कोई बीच में पॉज नहीं देगा। आप क्या कहते हैं? फौसे फौसे नहीं मिलेगा, टेम्परेचर कम नहीं होगा। अभी एक बाज लोगों ने कहा कि अजाब अजीम और अलीम में क्या फर्क है, तो उन्होंने कहा अजाब अजीम है एक अजम। अच्छा, अजीम भी वही है, अजीम। आप इस पे वजन ढूंढिए, हमारे अपने मुल्कों में नाम होता है रहीम। अब रहीम नाम रख सकते हैं कि नहीं, उसको एक तरफ कर दें, लेकिन आप देखेंगे जो भी ये साउंड देगा ना अलीम, तो आप इसमें कहेंगे मुसलसल अजाब होगा। अजाब अलीम से क्या मुराद है? नंबर एक, खत्म नहीं होगा। नंबर दो, जिस्म के मुख्तलिफ हिस्सों पे मुख्तलिफ अजाब होगा। पीछे बात छेड़ी थी मैंने कि अजाब अलीम क्यों मिला। अजाब अजीम तो कुफार को इसलिए मिला ना कि खुद को बड़ा समझते थे, तो मुनाफिक को अजाब अलीम क्यों मिला? क्योंकि सबसे ज्यादा नबी को दुख मुनाफिकों ने दिया। अलम से, तकलीफों से, दुख से, तकलीफ से, लिहाजा इनके लिए दर्दनाक अजाब है। बीमा कानू यकजीबून, और झूठ बड़े बोलते थे, आदत ही झूठों की थी। अब यहां नोट कीजिएगा, कानू क्या है ये? माजी इस्तिमरारी, पास्ट कॉन्टिन्यूस टेंस। ये कानू निकाल दीजिए। जरा मुमकिन सूरतें देखिए, आप आयत पे नजर रखें, मैं मुख्तलिफ सूरत से इसको आयत को पढ़ती हूँ। वलहुम अज़ाबुन अलीमुम बीमा हुम काज़िबुन, ठीक है ना? उनको दर्दनाक अजाब है क्योंकि वो झूठे थे। काजिब झूठे को कहते हैं, काजिबुन उसकी जमा, नहीं काजिब नहीं, यकजिबुन वो इसम था, ये फेल बन गया। दूसरी बात आप देखिए कि यहां बीमा के साथ कानों को निकाल दें, बीमा यकजिबुन फिर भी ठीक है, कानू क्यों है? थे, हैं और रहेंगे। कंटिन्यूस टेंस, जिसको इंग्लिश में पास्ट कंटिन्यूस टेंस आता है उसको ये समझ आएगा, दे आर कंपल्सिव लायर, बात बे बात झूठ। तो मुनाफिक की तो जिंदगी झूठ पे है। आपको पता है कि मुनाफिक सबसे पहला झूठ क्या बोलता है? अशहदु अल्ला इलाहा इल्लल्लाह, मैं गवाही देता हूं कि अल्लाह के सिवा कोई माबूद नहीं, हालांकि उसका नफ्स खुदा, उसका माल खुदा, उसकी दुनिया खुदा, तो उसका तो कलमा ही झूठा है। अच्छा झूठ जो लोग बोलते हैं ना, आप देखिए बस दफा बात सच्ची होती है, बोलने वाले को नहीं पता होता कि ये बात सच है कि नहीं। यानी झूठ के बहुत सारे डायमेंशन है, लेकिन आप यहां एक बात नोट कीजिए, मुनाफिक के लिए झूठ बोलना हाथ का मैल है, बात बे बात, वजह बे वजह। इधर मेरे अपने पुराने नोट्स में भी मौजूद है, लेकिन 100 झूठ जमा किए मैं कई नोट्स में, आपको पुरानी तफसीरों में मिलेगा, सूरत कुरान की कितने हमारा कोर्स था उसमें भी जमा किए थे। आज मुसलमानों का, खास तौर पे हम पाकिस्तान में रहने वालों का कल्चर क्या हो गया? कानू यकजीबुन। आप दर्जी से झूठ बोलते हैं, दर्जी आपसे झूठ बोलता है, बस मास्टर साहब मुझे परसों पहननी है, शादी पे जाना है, 4 दिन बाद बच्ची की फ्लाइट है, कोई भी नहीं जाके देखा, कोई नहीं, फिर कहते हैं झूठ बोलते हैं। वो भी कह देगा भाजी बिजली चली गई थी। यानी आप देखें, हम रिक्शे पे रोज जाते हैं, हम तो कल इतने पैसे दे के गए थे, आप हमें चीज सस्ती ले दें, हम देखिएगा इसके अंदर हम औरों को भी भेजेंगे, हमें ग्राहक बना लें। मासियां झूठ बोलती हैं, मालकिनें झूठ बोलती हैं, बच्चे झूठ बोलते हैं, शोहर झूठ बोलते हैं, बड़े झूठ बोलते हैं, हालांकि सहाबा कहते हैं कि हम में से कोई झूठ का नाम तक नहीं जानता था। और अल्लाह के नबी ने कहा कि मोमिन सब कुछ हो सकता है, बुजदिल हो सकता है, जीबानन का लफ्ज आता है, बुजदिल हो सकता है, बखील हो सकता है, कंजूस हो सकता है, बट मुसलमान झूठा नहीं हो सकता। यहां बैठे बैठे हम सब तौबा करें कि अल्लाह ताला हमारे लिए झूठ को मुश्किल कर दे, ना बोले। देखिए ओनली फ्यू सेकंड की बात होती है, चंद मिनट आप सब्र कर ले, क्या मिलेगा? हम क्यों बोलते हैं झूठ? लिखिए, अमूमन झूठ क्यों बोले जाते हैं? नंबर एक, हम डर जाते हैं सच बोला तो क्या होगा। अच्छा बाज लोग तो कहते हैं हम रिस्पेक्ट में झूठ बोल देते हैं, सच बोला तो फिर डिसरिस्पेक्टिव लगेगा, तो झूठ बोलना कौन सी वाली रिस्पेक्ट है? फिर इसी तरह देखिए, हम झूठ बोलते हैं दुनिया का कोई फायदा लेने के लिए। मसलन ये झूठ बोला, अब बच्चा है, उसकी उम्र है 12 साल, देखने में वो 10 का लगता है, टिकट कम लेने के लिए उसको 10 का दिखा दिया। कल ही बच्चा 12 का हो गया, कहा नहीं नहीं जहाज का आधा टिकट है, इसको 10 का ही लिख दो। इतने मामूली झूठों के लिए, चलिए खैर इसको तो आप खुद ही देखिएगा कि हमारे झूठ किधर है। झूठा फिक्शन, झूठे नावल, झूठा मीडिया, अब तो झूठ बोलने वालों को वो प्रोटोकॉल मिलता है कि अल्लाह की बना, नियत करें चले आज के बाद झूठ नहीं बोलना। मौत आ जाए, जान पे चली जाए, खजाना लूट जाए, बड़ी सी अथॉरिटी चली गई, झूठ नहीं बोलना। फिर झूठे बहाने, झूठे इतराज, झूठी तनकीद, झूठी तारीफ, मोहब्बतों का झूठ, आई लव यू, ओनली फॉर यू, किधर है ओनली फॉर यू? 10 लिफाफे खरीद के लाते हैं हम जिसमें ओनली फॉर यू लिखा होता है, 10 लोगों को झूठ बोलेंगे ये सिर्फ तुम्हारे लिए है, जस्ट फॉर यू, है झूठ के नहीं? हम सोचते भी नहीं, ला यशरून, शौरी कोई नहीं है इस बात का। चलिए अगली आयतों का खुलासा करके आपको इसके अंदर थोड़ी सी चीजें दूंगी। वइज़ा क़ील लहुम, और जब उनसे कहा गया, मैं आपको एक छोटी सी एक्टिविटी दूं, इस पूरे रुकूज से लफ्ज क़ाला यक़ूलू कुल के रूट से कितने लफ्ज आए ढूंढिएगा, आपको हैरत होगी। अगर आप देखें इस रुकू का आगाज हुआ था वमिनन नासी मैं यकूलू, पहला ये था, अब आगे आप बाकी ढूंढते जाएं, इस आयत में देखिएगा वइज़ा क़ीला, कहा जाता है उनसे ला तुफ़सिदू, ना करो, कालू वो कहते हैं, यानी कीलो काल है, منافقوں کے تذکرے میں قول کی بڑی اہمیت ہے. منافق کو بس باتوں میں پرچانا آتا ہے، باتیں باتیں باتیں. اور اللہ کے نبی نے فرمایا کہ منافق کی چار علامتیں ہیں، بات کرے تو جھوٹ بولے، لڑائی ہو تو جھگڑا کرے، وعدہ کرے تو خلاف کرے، اور امانت ہو تو خیانت. چار میں سے تین چیزوں کا تعلق کس سے ہے؟ زبان سے ہے. تو یاد رکھیے، نفاق کو پانی دینے والی چیز زبان ہے، اس کی بہت حفاظت کی ضرورت ہے. خیر، جب ان سے کہا جاتا ہے کہ تم فساد نہ کرو، فی الارضی، قالو، کہتے ہیں انما نحن مسلحون، ارے ہم تو مسلح ہیں. اچھا یہ دیکھیے، اب لفظ، اب آپ پریشان ہو جاتے ہیں، اس لیے میں بھی پریشان ہو جاتی ہوں. لفظ مسلح کیوں آیا؟ اصلاح کا لفظ ہے نا، صالحون بھی آ سکتا ہے، یصلحون بھی آ سکتا ہے. نہیں، منافق کا فساد کیا، ابھی میں اس پہ انشاءاللہ بات کرتی ہوں، لیکن ذرا اگلی آیت کو ساتھ ملائے گا. اللہ تک تین تاکیدیں آپ کو اس ایک جملے میں ملیں گی. خبردار، انہم دوسری تاکید، بے شک وہ، ہم وہی، المفسدون وہی فساد کرنے والے ہیں. ولیکن اور لیکن، لا یشعرون لیکن وہ شعور نہیں رکھتے. دیکھیے لفظ فاسق اور فاسد، لفظ ہے مفسد، فرق نوٹ کیجئے گا. فاسد کہتے ہیں جو خود برا ہو، جیسے فاسق ہوتا ہے نا فسق سے، اسی طرح فاسد. اور مفسد ہوتا ہے جو برائی پھیلائے. بس ایک صورت میں آپ خود بیمار ہیں اور دوسری صورت میں آپ اپنی بیماری کے جراثیم دوسرے کو دے رہے ہیں. یہاں کس فساد کی بات ہے، کیا حالات ہیں، اس کو تھوڑا سا سمجھ لیجئے گا. جب نبی صلی اللہ علیہ وسلم مدینہ میں آئے تو مدینہ کے لوگ ایک خاموش قسم کا سمجھوتا کر چکے تھے اہل کتاب سے، بنی اسرائیل سے. اپنا دین اور ان کا دین مل ملا کر انہوں نے ایک بیچ کی راہ نکالی ہوئی تھی. کہتے تھے ٹھیک ہے چپ رہو. نبی صلی اللہ علیہ وسلم اس سوسائٹی میں ایک نئی آواز تھی، قولوا لا الہ الا اللہ. اب ہر گھر میں کچھ نہ کچھ گڑبڑ شروع ہو گئی. جو نبی صلی اللہ علیہ وسلم کی بات سنتے ان کو وہ اچھی لگتی، لیکن پیچھے پورا خاندان جو ہے وہ برسوں کی روایات پہ تھا. گھر گھر میں نبی صلی اللہ علیہ وسلم پر جو ایک الزام لگا پہلا، وہ کیا تھا؟ یہ فساد کرواتے ہیں. بیویاں ان کی باتیں سن کے آتی ہیں تو زبان بڑی چلاتی ہیں، حق مانگتی ہیں، ڈرتی نہیں ہیں، پہلے بہت ڈرتی تھیں، اور ہم پہ تنقید کرتی ہیں، اور یہ اور وہ ہے. دوسرے جو لوگ تھے جو پیچھے سے اپنے باپ دادا کے طور طریقوں پہ چل رہے تھے، وہ کیا کہتے؟ اس میں اب دو قسم کے لوگ تھے. اور یاد رکھیے، یہ کل بھی تھا، یہ آج بھی ہے، یہ ہر اس دور میں ہوگا جب ڈائنامزم آئے گا. ڈائنامزم کیا ہوتا ہے؟ انقلاب. آج اس وقت پریکٹیکلی اگر آپ دیکھیں نا، تو ہمارا حال کچھ مکہ اور مدینہ کے اس حالات سے فرق نہیں ہے. خاندانی روایات کا اتنا چرچا ہے، اتنی گہری چھاؤں ہے، کہ جب سچا اسلام کسی ایک کو سمجھ آتا ہے نا، تو لوگ کیا کہتے ہیں؟ نبی صلی اللہ علیہ وسلم جب بات کرتے تھے بالکل صاف بات ہوتی تھی، کوئی ہیکی پینکی نہیں، ادھر ادھر کی نہیں. اب اس میں کوئی دوسری بات ہی نہیں تھی، لکم دینکم ولی الدین. کچھ لوگ مدینہ میں ایسے ایسے اٹھے، کہتے تھے دیکھو سنو میری بات، شور مچانے کی کیا ضرورت ہے؟ پیس میکر، آج کے دور میں آپ ان کو نام دے دیجئے، پیس میکر. کہتے تھے دیکھو ٹھیک ہے ٹھیک ہے، مانتے مانتے، ہاں ہاں ٹھیک کر رہے ہو تم بھی، دیکھو بیچ کی راہ نکالو نا، دیکھو سب سے اچھے تعلقات رکھو. یہاں فساد کیا تھا؟ ان کو اللہ تعالیٰ، جس کو ان کا نفاق اور ان کا فساد کہتا ہے، وہ ان کا یہ رویہ تھا، کہتے تھے دیکھو ہم مدینہ کے لوگ ہیں، سیدھے سادے کسان ہیں، ہمارا کام تو بس بیج ڈالنا، فصلیں کاٹنا ہے. یہ مکہ سے اب کچھ لوگ آ گئے ہیں، نہ ہمیں لڑنا آتا ہے، نہ ہمارے پاس کوئی اتنے چوڑے لمبے چوڑے ہتھیار ہوتے ہیں، تو تم چپ رہو. جو محمد کہتا ہے نا وہ بھی سن لو صلی اللہ علیہ وسلم، اور جو یہود کہتے ہیں نا ان کی بھی سن لو، اور وہ جو بدوی جو شروع سے خاندانی سسٹم پہ چل رہے ہیں، چلو چپ چپ، سب کو خوش کرو، بولتے نہیں، چپ، بیچ کی راہ رکھو. ایک طرف یہود سے گارنٹی لے لیتے کہ دیکھو ہم آپ کے ساتھ ہیں، آخر ہمارے اتنے سال پرانے تعلقات ہیں، ہم آپ کو چھوڑیں گے تو نہیں نا. اور ان کو بھی یہ پتہ بھی نہیں تھا کہ نبی صلی اللہ علیہ وسلم کے ساتھ جو چند سو لوگ، 150 لوگ آئے تھے مدینہ میں، یہ جو چھوٹا سا قافلہ آیا، ان کو کل ملنا کیا؟ یا تو یہ اپنی موت آپ مر جائیں گے. عبداللہ بن ابی کے جملے موجود ہیں سورت منافقون میں کہ تم نے ان کو کیوں سپورٹ کیا، نہ کرتے یہاں سے بھاگ جاتے، تم نے ان کے پاؤں جمائے ہیں مدینہ میں. ٹھیک ہے، تو یہ لوگ کیا کرتے؟ یہود سے بگاڑنا نہیں چاہتے تھے بھی، حالانکہ ان کو یقین تھا کہ انہوں نے دین کو اپنی مرضی سے بدل دیا، اپنے فتووں کی روشنی میں رکھ لیا. तो ये क्या करते थे, कहते थे तेल देखो तेल की धार देखो, ऊंट किस करवट बैठता है। अगर तो यहूद गालिब आए, जो इनका बड़ा गुमान था कि वो एक पुराना जमा जमाया गिरोह है और नबी सल्लम के साथ चार छह लोग हैं, ये क्या करेंगे, तो हम यहूद को कहेंगे देखो ना हमने कोई तुम्हें छोड़ा थोड़ी है। आगे अगली सारी आयतें इसी से मुतल्लिक है, तो यहूद कहेंगे अच्छा वो मैंने तो तुम्हें वहां जाते देखा है, ये मजनवी में क्या कर रहे थे। अरे नहीं ना भाई, अब देखें ना समझा करें, फिर सबको साथ लेके चलना पड़ता है। तो हम यहूद से कहेंगे देखें हम आपके साथ हैं, और बिलफर्ज अगर मोहम्मद सल्लम और उनके साथियों को फतह मिल गई तो हम क्या कहेंगे, देखा हमने आपका हाथ नहीं पकड़ा, हम तो शुरू से आपके साथ थे, बस फिर उधर क्या थे भाई, वो हमारी मजबूरियां भी तो समझा करें ना। ये वाला थे ऐसी बीच की राहें लाने वाले असल में किसी के भी नहीं थे। हर एक से सुलह रखो ताकि वक्त पड़ने पर हर एक से फायदा ले सको। अल्लाह ताला ने कहा ऐसा पीस और ऐसा अमन हमें नहीं चाहिए। देखिए इसकी एक छोटी सी मिसाल दूंगी ना तो आपको समझ आएगी। आज के मुसलमानों के लिए सबसे बड़ा चैलेंज ऐसे मुसलमान है, मीडिया पे सजी सजाई स्क्रीनों पे, बड़े बड़े फोरम से डॉक्टर्स के और साथ साथ कई टाइटल लेकर वो लोगों को आके दीन सिखाते हैं। देखो ना क्या फर्क पड़ता है, किधर लिखा है दिखाओ मुझे, जिहाद का नाम किधर है कुरान में, और किधर दाढ़ी का जिक्र है, और किधर है पर्दा। हाँ मिक्स गैदरिंग खत्म करनी है ना तो पहले आप हज की मिक्स गैदरिंग खत्म करें, और अगर आपने निकाब कराने हैं ना तो फलां फलां को कराएं। यानी खूबसूरत बातें, मीठी बातें, नरम नरम बातें, अल्लाह कह रहे हैं कि अला इन्नहुम हुमुल मुफसिदून, फसाद है। थोड़ी सी बात समझिएगा कि किसी बस्ती के लोग पानी पीते हैं, खबर आती है कि उस पानी के अंदर गटर की पाइपों का पानी मिल गया। अब शाइस्ता मिजाज वाले मुहज्जब लोग तो कभी नहीं उसको पियेंगे, वो क्या कहते थे कि चलो भाई हम पाइपों को बदलते हैं। दूसरों ने कहा कुछ नहीं होता, चुप करो, ऐसी इतनी पाइपें उखेड़ेंगे, रोड्स टूटेंगी, फिर इतने दिन पानी भी बंद रहेगा, क्या करें। ये थोड़ा सा जो फसाद पड़ेगा ना थोड़े दिन का, ये बेहतर है क्योंकि बाद में लोगों को सेहतमंद साफ पानी मिलेगा। मैं बात लंबी ना करूं ना, तो आप सबके लिए खुशी की बात है, जब किसी सोसाइटी में किसी एक के हाथ में ये कुरान आता है ना, तो उसकी कैफियत यही है कि उसको सोसाइटी के गंदे पानी की और साफ पानी की पाइपें नजर आनी शुरू हो जाती हैं। घर वालों को नहीं अभी दिख रही, सॉरी, वो कहते चुप, बोलते नहीं है, खानदान की बातें हैं, ये नहीं करते वो नहीं करते। आपको अब दिन ब दिन कुछ कीड़े नजर आएंगे, ये मैं आपको अभी से बता दूं, और उसका इलाज भी अभी इधर इंशाल्लाह आपको मिल जाएगा। कीड़े मिलेंगे आपको दूसरों में, आप अभी उनको ना देखें, अपनी इसलाह करते जाएं, एक बात अपनी बदलें, दूसरी बदलें, तीसरी बदलें, और अपना किरदार ऐसा करें कि अल्लाह की मदद ऐसी प्यारी है कि आपके शौहर खुद ब खुद आपकी कदर करने लग जाए, आपके बच्चों को आपकी बात समझ आ जाए। अगर आप हक को बातिल से मिलाने लग जाएंगे ना, तो इससे बड़ा कोई फसाद नहीं होगा। इसलिए कभी भी हक और बातिल साथ नहीं रहा। मैं किसी की बात सुन रही थी तो उन्होंने कहा कि इंटरफेथ कोई कॉन्फ्रेंस ही थी, तो वहां क्रिश्चियन प्रीस्ट भी आए हुए थे और मुसलमानों के भी कुछ आलिम आए हुए थे। यानी ये बात मैंने वाकई अपने कानों से ना सुनी होती तो मुझे यकीन ना आता। तो वो कहते हैं कि मैं भी, ये भी जो बात कर रहे थे ये भी एक स्पीकर है, कहते मुझे भी वहां बुलाया हुआ था। खैर कहते हैं जी वहां पहले प्रीस साहब आए और वो कहने के यू नो गॉड लव अस एंड ही सेंड हिज ओनली सन टू अस। आपको पता ही है हजरत ईसा को वो अल्लाह का बेटा कहते हैं। कहते हैं उसके बाद हमारे मुसलमानों के किसी फिरके के एक मजहबी आलिम है तो वो आके बैठ के कहते, अच्छा वो उनको खुश करने के लिए क्या कह रहे हैं कि यस वी नो वी ऑल आर सन्स ऑफ गॉड। तो कहते हैं मेरी तो जान निकल गई कि अभी बिजली गिरनी है आसमान से। सूरह मरियम में अल्लाह ने कहता है कि ये अल्लाह का बेटा बनाकर इतनी बड़ी बात कहते हैं कि आसमान गिर जाए। कहते हैं मैंने कहा ये क्या कह रहे हैं, लेकिन वो कह रहे हैं। कहते खैर बाद में बात खत्म हुई ना तो मैं उनके पास चला गया, मैंने कहा कि जनाब साहब ये आप क्या कह रहे थे। कहते हैं देखो ना मेरा वो तो नहीं मतलब था कि हम रियल सन्स हैं, मैं तो ये समझा रहा था कि गॉड लव अस जस्ट लाइक वी लव अवर सन्स, तो मैं उनको खुश कर रहा हूँ। ये है फसाद। अभी शायद आपको मेरी ये बातें समझ नहीं आएगी, जरा से बड़े होते जाएंगे ना आप दूध का दूध और पानी का पानी निकालेंगे। उंगलियों पे नाम गिन के आपको बता सकती हूँ आज के दौर के मुफसिदों के उनकी बातों को सुनकर वो लोग जिन्होंने आज तक दीन का एक अलिफ बे भी नहीं पढ़ा, वो कहते हैं वैसे बात इनकी में सेंस बनती है। तो फिर सेंस तो बनेंगी। इतनी अकल आप दौड़ाएंगे, हदीसों को आप निकाल देंगे तो आपका दीन तो बिगड़ जाएगा। याद रखिए हमारी नस्लों के आगे ये फितना नहीं है अब इस वक्त के वो दीन नहीं सीख रहे, मस्जिदों में नहीं जाते, मदरसों में नहीं जाते। उनकी मस्जिद मदरसा यही है जो मेरे आगे भी रखा हुआ है, गूगल, उनका फेसबुक, उनकी यूट्यूब, इतनी इंफॉर्मेशन, इतना कहना चाहिए कि दिमागों पे एक यलगार है इस वक्त इल्म की कि पता ही कोई नहीं हक के और बातिल के। आज हमारी अपनी उम्मत, पाकिस्तानी उम्मत में से 80% लोग टीवी से दीन सीखते हैं। आप किसी को बुलाएं जरा कल के आइए, जरा ये कोर्स शुरू हुआ है, वो कहेंगे नहीं हम सीखते हैं कुरान में, टीवी में आता है। मैं टीवी के खिलाफ नहीं हूँ, टीवी पे बहुत प्यारे चैनल भी आते हैं, बट क्राइटेरियन कोई नहीं है। आप चैनल घुमाएं, आप एक तरह का दीन सीखें, दूसरों का आपको चर्चित नाम तो मुझे भी आते हैं, क्यू टीवी एक आता है, एक पीस टीवी आता है, और एक मदनी चैनल आता है, एक और भी कोई बोल दें तो चार हो जाए, किसी और को आता है, पैगाम टीवी आता है। चलिए ये चार टीवी स्टेशन के नाम तो हमने भी सुने हुए हैं, आप चारों को एक घंटे में 15-15 मिनट दे के जरा सुने, आपका दिमाग ब्लो आउट करेगा। एक जिसको हराम कहेंगे, दूसरे उसको फर्ज कहेंगे। आप पहले क्राइटेरियन तो लें, देखिए आप सीखें, जिधर मर्जी जहां से सुने, टीवी से सुने, आप इंटरनेट से सुने, आप गूगल से सीखें, पर आपको जरा समझ तो हो पहले। कच्चे जहन हमारे बच्चों के आज के दौर का ये फसाद है। अल्लाह सुबहान तआला इसी पे हमें बता रहे हैं कि जब इनसे कहा जाता है, अब जरा अगली आयत को साथ जोड़िए तो फिर एक और बात समझ आएगी। वइज़ा क़ील लहुम आमिनू कमा आमना अन्नासु क़ालू अनूमिनु कमा आमना अस्सुफहाउ, और जिस वक्त इनसे कहा जाता है कि भाई ईमान ले आओ जैसे ईमान लाए लोग, क़ालू अनूमिनु कमा आमना अस्सुफहाउ, क्या मतलब हम ऐसे ईमान ले आए जैसे ये बेवकूफ ले आए हैं। अला इन्नहुम हुम सुफहाउ, फिर देखिए तीन ताकीदें हैं, अला, फिर इन्ना, हुम, फिर आगे दूसरा हुम। आप में से कोई ये ना सोचे कि नाउज़ुबिल्लाह ये गलती से दो दफा हुम आ गया, इन्नहुम बस काफी था, इन्नहुम सुफहा, इन्नहुम हुम सुफहा, ये तो वही हैं जो खुद बेवकूफ हैं, ये मुराद है। वला किल्ला यालमून, लेकिन जानते नहीं है, इल्म नहीं रखते। यहां किसको बेवकूफ कह रहे हैं? सहाबा को, नबी सल्लम के प्यारे साथियों को ये बेवकूफ कहते हैं। क्या बेवकूफी देखी थी इन्होंने सहाबा की? एक कॉल आती है और ये घर का सामान लेके आ जाता है। कितने बेवकूफ हैं, इनकी दावत पे अपने सदियों के खानदानी सिलसिले जहां बस रहे थे उस मक्का को छोड़ के मदीना में आ गए। इनकी नजर में अब्दुलरहमान बिन औफ बेवकूफ थे, चलता कारोबार छोड़कर मक्का से कपड़े आधे भी नहीं पहने हुए थे तो वो पहनकर आगे मक्का में से मदीना में, ये बेवकूफी थी। याद रखिए ऐसे लोगों का यही हाल है, अपने आप को ये बहुत अकलमंद समझते हैं। आज भी देखिए बेवकूफ के हम मानी लफ्ज देख लीजिए क्या क्या बोलते हैं, स्टूपिड, फनेटिक, और क्या बोलते हैं, एक्सट्रीमिस्ट, फंडामेंटलिस्टिक, मुल्ला, मौलवी, और तालिबान, और पता नहीं क्या कुछ नाम बोलते हैं। ऐसे लोगों को ये बात बेवकूफी की लगती है। फिर याद रखिए कि मुनाफिक दुनिया का भी फायदा नहीं छोड़ना चाहता, आखरत का भी नहीं छोड़ना चाहता, तो उसको तो बेवकूफ लगेंगे वो लोग जिनकी सारी दुनिया ही चली जाती थी इस्लाम पे आते ही। आखरत किसने देखी है, जहां मिठा थे वो कितने डिठा, ये इतना मीठा यही नहीं छुटता, इसको छोड़कर चल पड़े। इनकी नजर में तो अबू दहदा बेवकूफ ही थे नऊज़ुबिल्लाह, कल सुनाया किस्सा आपको, एक दरख्त बेच के कितने ना समझ है, एक दरख्त से काम चल रहा था अपने 600 दरख्त दे दिए। अकल बड़ी इस्तेमाल करता है मुनाफिक की, अकल बहुत चलती, 2+2, 2+2 × 2 फला, लंबी लंबी बातें करता है। लिहाजा अल्लाह ताला कहते हैं ये बेवकूफ खुद है। वैसा लकुल्लज़ीना आमनू क़ालू आमन्ना, जब ये ईमान वालों से मिलते हैं कहते हैं हम भी ईमान लाए। वइज़ा खलौ इला शयातीनिहिम, और जब ये अकेले होते हैं अपने शैतानों की तरफ, शैतान कौन है, इनके बड़े बड़े सरदार, क़ालू इन्ना माकुम, कहते हैं हम तो तुम्हारे साथ हैं। अच्छा भी उधर क्या कर रहे थे, इन्नमा नहनु मुस्तहज़ियून, हम तो उनका मजाक कर रहे थे, हम तो उनसे मजाक कर रहे थे। अच्छा तो याद रखो कि अल्लाह यस्तहज़ी बिहिम, अल्लाह इनका मजाक करता है, या अल्लाह ताला इनसे हंसी करता है। वयमुद्दुहुम फी तुग़यानिहिम यामहून, और इनको ढील देता है इनकी सरकशी में, अंधे बहरे बनकर छोड़ देता है।
وَإِذَا قِيلَ لَهُمْ لَا تُفْسِدُوا فِي الْأَرْضِ قَالُوا إِنَّمَا نَحْنُ مُصْلِحُونَ أَلَا فإنهم هم المفسدون ولكن لا يشعرون وإذا قيل لهم آمنوا كما آمن الناس قالوا أنؤمن كما آمن السفهاء ألا إنهم هم السفهاء ولكن لا يعلمون وإذا لقوا الذين آمنوا قالوا آمنا وإذا خلوا إلى شياطينهم قالوا إنا معكم إنما نحن مستهزئون